नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा. दुई छिमेकी मुलुक भारत र चीनले नेपाललाई जानकारी नै नदी नेपाली भूमि लिपुलेखबाट द्विपक्षीय व्यापार खोल्ने सहमति गरेपछि अहिले यो विषयको चौतर्फी रूपमा विरोध भइरहेको छ. नेपालको पश्चिमी सिमाना लिम्पिया धुराबाट 56 किलोमिटर यताको भूमि लिपुलेख पासबाट द्विपक्षीय व्यापार गर्ने विषयमा दुवै देशले नेपाललाई औपचारिक जानकारी समेत गराएका छैनन्. संविधानमा आधिकारिक रूपमा नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदी पूर्वका लिम्पिया धुरा, लिपुलेख र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल प्रष्ट रहँदै आएको छ. भारतले 2077 वैशाखमा नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेपछि नेपाल सरकारले भारतलाई उक्त क्षेत्रमा सड़क निर्माण, विस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न पनि आग्रह गर्दै आएको थियो. भारत र चीन नेपालका दुई घनिष्ठ छिमेकीका रूपमा पनि रहँदै आएका छन्. यसर्थ सीमा विवादको समाधान नेपालले वार्ताका माध्यमबाट गर्न सकिने प्रष्ट पार्दै आएको छ. नेपालको भूमि लिपुलेखबाट व्यापार खुल्ला गर्ने भारत र चीनको सम्झौताप्रति असहमति जनाउँदै नेपालले दुवै मुलुकलाई कूटनीतिक नोट पठाउने तयारी समेत गरेको छ. अहिले परराष्ट्र मन्त्रालयले यसको तयारी गरिरहेको हो. संघीय संसदमा पनि नेपाली भूमिमा नेपालको सहमति बिना नै दुई छिमेकी मुलुकले गरेको सहमतिको व्यापक विरोध भइरहेको छ. सुगौली सन्धि, ब्रिटिश उपनिवेशकालीन नक्सा र पुराना चिठी पत्र सहितका तथ्यका आधारमा लिपुलेख क्षेत्र नेपालको भन्नेमा कुनै विवाद छैन. नेपाल एकीकरण पूर्वको ब्यास उपत्यका नाभी, कुटी र गुन्जी क्षेत्रमा नेपालको शासन प्रशासन रहँदै आएको थियो. नेपालका यस्ता प्रत्यक्ष प्रमाण हुँदाहुँदै पनि सीमा विवादको विषय स्थायी रूपले समाधान भने हुन सकेको छैन. आजको अन्तरसंवादमा हामी सीमा विवादका सन्दर्भमा केन्द्रित भएर सीमाविद बुद्धिनारायण श्रेष्ठसँग कुराकानी गर्दैछौ. स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा.
धन्यवाद छ.
नेपाल र भारत बीच यो जुन अहिले सीमा विवादको कुरा आइरहेको छ, खास गरी भारत र चीन बीचको सम्झौताको विषय मूल रूपमा रहेको छ. यो सीमा विवाद बेला बेलामा बल्झिने पनि गरेको छ, तर यसको स्थायी समाधान भने अहिलेसम्म हुन सकेको छैन. अहिले पनि लिपुलेख क्षेत्रको विवाद पुनः एकपटक चर्किएको छ. यसको मुख्य कारण के हुन सक्छ? किन बेला बेलामा यसरी सीमा विवाद आउने गरेको हो? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रसंगबाट प्रश्नबाट गरे.
हवस्, यो भारत र चीनको बीचमा सीमा युद्ध भयो सन् 1962 अनि त्यस बेलामा भारतको हार भयो. हार भएपछि अनि अब भारतीय फौजले कहाँ बस्दा कुन चाहिँ ठाउँ अब सुरक्षाको दृष्टिकोणले डिफेन्सको हिसाबले गर्दाखेरि संवेदनशील छ भनेर हेर्दै आउँदाखेरि चाहिँ कालापानी लिपुलेख भन्याङको क्षेत्र चाहिँ अब स्ट्राटेजिकल्ली इम्पोर्टेन्ट रहेछ. किनभनेदेखि चाहिँ लिपुलेख भन्याङ भनेको दुईटा थुम्को 20,276 फिट अल्गो दुईटा थुम्को बीचमा घाँटी परेर भन्याङ परेर बसेको छ. त्यहाँ भारतीय फौज बस्यो भने चिनिया फौजलाई त्यो घाँटीबाट आउँदाखेरि गोली ठोकेर तिमीबाट हटाउन सकिन्छ भनेर घडप्प बस्यो. त्यस बेलादेखिको अहिलेसम्म बसेर आइराखेको छ. र यो लिपुलेख भन्याङ चाहिँ एकदम बहुत महत्त्वपूर्ण, पहिले भनौँ 1962, 65, 70 इत्यादिसम्म सुरक्षाको हिसाबले महत्त्वपूर्ण, अहिले चाहिँ व्यापार र वाणिज्यको हिसाबले, तीर्थाटनको हिसाबले महत्त्वपूर्ण रहेको छ. किनभने दिल्लीबाट अब ल्हासा जानलाई सबभन्दा ठुलो छोटो बाटो यही नै हो. र अनि त्यसपछि चिनिया सर सामान इत्यादिहरू भारत पठाउनुको निमित्त छोटो बाटो, किफायती भाटा भाडा भरौट इत्यादि लिपुलेखबाट चाहिँ पठाउँदाखेरि चाहिँ कम भाडामा पुग्छ. त्यस कारणले गर्दाखेरि हाम्रो स्वामित्व भएको हाम्रो लाल पूर्जा भनौँ न, हाम्रो अब पुराना नक्सा दस्तावेज र पहिलेको चलन पोजिसन इत्यादिका हिसाबले त्यो हाम्रो थियो, तर 1962 सन् 1962 देखि त्यो मिचिएर आइराखेको छ। र यो मिचिएर आउनुमा, हाम्रो भूभाग मिचिएर आउनुमा दुइटै हाम्रा छिमेकीहरू भारत र चीनको पनि दोष छ। अब भारतले हाम्रो कतिपय सिमानामा दखल गरेको छ र कुराकानी पनि मित्रतापूर्ण तरिकाले कुराकानी पनि हुन्छ तर मिल्दैन। तर अब चीनले पनि यो लिपु लेक भन्याङसँगको सम्बन्धमा चाहिँ चीनले पनि नेपाललाई बेवास्ता गरेको पाइन्छ मेरो अध्ययन अनुसार। अब चीनलाई राम्रैसँग थाहा छ यो लिपु लेकको भन्याङ एरिया कालापानी क्षेत्र आदि चाहिँ नेपालको हो भनेर थाहा छ, तर यो नेपाललाई बेवास्ता गरेर चाहिँ सीमा यो हाम्रो मिचिएको छ। र मलाई चाहिँ के अहिले भन्न मन लाग्यो भने हाम्रा ती दुई छिमेकी एक आपसको स्वार्थको लागि, एक आपसको फाइदाको लागि नेपाललाई बेवास्ता गरेको छ। र अस्ति मङ्गलबार चाहिँ अब चीनका विदेश मन्त्री वाङ यी इन्डियामा भ्रमण गर्दाखेरि मङ्गलबार सानो संयुक्त वक्तव्य जस्तो जारी गरेर, बाह्र बुधाको वक्तव्य जारी गरेर, नवौं बुधामा चाहिँ अब लिपु लेकबाट व्यापार वाणिज्य अभिवृद्धि गर्ने भन्ने कुरा गरेको हुनाले गर्दाखेरि यो नेपालको सम्प्रभुतामा, नेपालको भौगोलिक अखण्डतामा आँच पुर्याएको मेरो अध्ययन छ।
यहाँले लामो समयदेखि यो सीमा क्षेत्रको अध्ययन समेत गर्दै आउनु भएको छ र तस सम्बन्धमा विभिन्न किसिमका विषयहरू पनि निरन्तर अभियानकै रूपमा उजागर गर्दै आउनु भएको छ। ऐतिहासिक सन्धिलाई हेरो भने पनि त्यो भूभाग नेपालको नै हो भन्ने कुरामा कुनै दुविधा छैन, विवाद छैन। विभिन्न तथ्यहरू रहेका छन्, तत्कालीन समयमा आदान प्रदान भएका चिठी पत्रहरू रहेका छन्। त्यहाँ कुनै बेला राजाकालीन समयमा एकीकरण पूर्व त्यहाँ नेपालकै प्रशासन रहेको प्रष्ट रूपमा हाम्रा ऐतिहासिक दस्तावेजहरूमा देखिएका छन्। यी यतिका धेरै प्रमाण हुँदा हुँदै पनि किन हस्तक्षेप गर्न खोजिरहेको जस्तो देखिन्छ, या त भनौं विवादलाई वार्ताको माध्यमबाट समाधान गर्न किन अग्रसरता देखाइएको छैन, किनभने नेपाल र भारत बीच विभिन्न तहमा संयन्त्रहरू समेत रहेका छन्। वर्षमा एक दुई पटक ती संयन्त्रहरूमा छलफल पनि हुने गर्दछ, त्यसै गरी हाम्रा प्रधानमन्त्रीहरूको भारत भ्रमण समेत हुने गर्दछन् भनेदेखि त्यता भारतबाट समेत यहाँ उच्च स्तरीय भ्रमण हुने गरेका छन्। यति हुँदाहुँदै पनि यो विषय लामो समयसम्म तन्किरहने र विवादकै रूपमा रहिरहनुलाई कसरी हेर्न सकिन्छ, वार्ताको माध्यमबाट यो विषयले निकास नपाउनुको कारण के हो जस्तो लाग्छ यहाँलाई?
राम्रो सान्दर्भिक प्रश्न हो यो। अब वार्ताद्वारा नै समाधान गरिनुपर्नेमा भारतले वार्ताको निमित्त चाहिँ जहिले पनि पछि परिराखेको छ। जस्तो उपमाको निमित्त चाहिँ भारतले सन् 2019 को नोभेम्बर 2 मा अब नयाँ नक्सा, अब न्यू पोलिटिकल म्याप अफ इन्डिया प्रकाशित गरेर यो लिपु लेक, लिम्पियाधुरादेखि लिएर कालापानी क्षेत्रको खर्लप्प 372 वर्ग किलोमिटर भूभाग उसको आफ्नो नक्सामा गाभेर चाहिँ प्रकाशित गर्यो। नेपालले प्रोटेस्ट गर्यो, प्रोटेस्ट लेटर पठायो। उसले चाहिँ भनौँ अब यो COVID-19 को समय छ, त्यस कारणले गर्दाखेरि अहिले वार्ता नगर्ने भन्यो। कोभिड महामारी अन्तिम भइसकेपछि पनि नेपालले फेरि अब चाहिँ एउटा डिप्लोमेटिक नोट पठाउँदाखेरि पनि उसले वार्ता गर्ने मनसाय अहिलेसम्म देखाएको छैन। अब किन वार्ता गर्न मनसाय देखाउँदैन त भारतले भन्दा मेरो विश्लेषण चाहिँ के छ भने सायद उसँग प्रमाणहरू नै कम छ कि अब फितलो मात्रै प्रमाण भएको हुनाले गर्दाखेरि अब यो यसबारेमा वार्ता गर्दाखेरि नेपाल भारत पछि पर्छ भन्ने कारणले गर्दाखेरि होला। अब नेपालसँग त राम्रो प्रमाण छ, जस्तो तपाईँले नै भन्नुभयो सुगौली सन्धिको कुरा। सुगौली सन्धिको धारा 5 ले के भन्छ भने नेपालका राजा महाराजा उनका उत्तराधिकारीले काली पारीको जनतासँग सम्पर्क गर्न पाउने छैनन्, जब लिम्पिया धुराबाट निस्केको काली नदी भनेर मान्ने बित्तिकै त त्यसभन्दा पूर्वको कुटी गुन्जी नाभि कालापानी, कालापानीलाई पहिले तुलसी न्युर्याङ भनिन्थ्यो, अब कालापानी, त्यसभन्दा पूर्वको नाभिडाङ, अनि त्योभन्दा पूर्वको लिपुलेक बन्याङ, समस्त यो भाग नेपालको हुन्छ किनभनेदेखि कालीभन्दा पूर्वतर्फ यो रहेको छ। अब यो एउटा प्रमाण भयो र अर्को मलाई यो तिन चारवटा प्रमाण, चार पाँचवटा प्रमाणको बारेमा भन्न मन लाग्यो। अब नक्साको प्रमाण, पुराना नक्सा दस्तावेज अङ्ग्रेजको पालोमा ब्रिटिस सर्वे अफ इन्डियाले बनाएको नक्सा अनुसार यो लिपुलेक क्षेत्रसम्म सोरैयाना नेपालको ठहरिन्छ, जस्तो 1827 को नक्सा, 1819, 1856 र हेर्नुहोस् चिनले बनाएको सन् 1903 बनाएको स्यान डाइनेस्टीको समयमा देखेको चिनिया लिपिको नक्साले पनि यो लिपुलेकसम्म नेपालकै चाहिँ देखाउँछ, किनभने लिम्पिया धुराबाट निस्केको नदीलाई काली मानेको छ। अब दोस्रो हाम्रोसँग प्रमाण के छ भने, अब तत्कालीन अङ्ग्रेज एक्टिङ चिफ सेक्रेटरी अफ दि ब्रिटिस गभर्मेन्टले 4 फेब्रुअरी 1817 अब काठमाडौँको रेजिडेन्ट, उसैको रेजिडेन्टलाई देखेको चिठी, त्यो चिठीमा के छ भनेदेखि चाहिँ, अब यो ब्यास क्षेत्रका जनताले मालपोत बुझाउन पिठौरा गाउँतिर आएको हुनाले, अनि उनीहरूलाई सम्झाएर पठाइयो, यो जमिन त नेपाल सन्धिले नेपालमा परेको हुनाले नेपालमा नै वंशा नेपालको भारदारसँग वंशासँग सम्पर्क गरेर मालपोत तिर्नु भनेर पठाइयो, यो एउटा प्रमाण छ। अगा अर्को हेर्नुहोस्, अब जग्गाको मालपोत चाहिँ त्यहाँ कुञ्जी कुटी नाभिका मान्छेहरूले बैतडी मालपोत कार्यालयमा गएर मालपोत तिरिराखेका रहेछन्। यो मालपोत तिरेको र प्रमाण चाहिँ जस्तो भनौँ अब कि अब 1997 मङ्सिर 27 गते एकजना बाबु मरेर छोरोको नाममा जग्गा नाम सारी गर्न भागमण्डा लगाउनुलाई अब चाहिँ नेपालमा तिरो तिरिएको अब नाभि गुन्जीका व्यक्ति, यो रसिद चाहिँ अध्येता ऋषिराज भूमसारीले अब 13 वर्ष जति अगाडि बैतडी मालपोत कार्यालयमा गएर अध्ययन गर्दाखेरि यो ल्याएको यो रसिद पनि छ। अर्को कुरा यहाँ मलाई भन्नु मन लाग्यो, 2015 नेपालबाट जनगणना गरिएको थियो त्यो क्षेत्रमा, वरिष्ठ संसारकर्मी भैरव विशालले बराबर भरिराख्नु भएको थियो, उहाँ अहिले 8-9 महिना भयो स्वर्गीय हुनुभयो, उहाँले के भन्नुभएको थियो भनेदेखि, मैले गणकहरू पठाएर गुन्जी नाभि तुलसी न्युर्याङ नाभिडाङको चाहिँ जनगणना मैले नेपालबाट गराएको हुँ, त्यस कारणले त्यो नेपालको भूभाग हो भनेर भनिएको थियो। अर्को हामीसँग प्रमाण के छ भने, नेपालमा सम्मत 2015 पहिलोपटक आम निर्वाचन भयो, त्यो आम निर्वाचन हुँदाखेरि चाहिँ गुन्जी कुटी नाभि जस्ता गाउँका व्यक्तिहरूको भोटर लिस्ट नेपालबाट प्रकाश चाहिँ तयार भएको थियो र उनीहरूले अब नेपालमा भोट दिएका थिए, अब भोट दिएर अनि नेपाली काङ्ग्रेसलाई भोट दिएर त्यो बेलामा नेपाली काङ्ग्रेसको सरकार बन्दाखेरि त्यस क्षेत्रबाट द्वारिका देवी ठकुरानी उपमन्त्री पनि हुनुभएको थियो, यो प्रमाण पनि छ। अर्को एउटा कुरा यहाँ के भनौँ जोडौँ भनेदेखि, नेहरूले महेन्द्रलाई देखेको चिठी पनि एउटा प्रमाण स्वरूप हो, यद्यपि यो चिठी अहिले पाइएको छैन, र यो किन भनिएको भने, अब राजा महेन्द्रको चाहिँ कालमा विश्वबन्धु थापा गृहमन्त्री हुनुहुन्थ्यो 2019 क्याबिनेटमा, उहाँले 1.5 वर्ष जति अगाडि विभिन्न सञ्चार माध्यममा भन्नुभएको छ, उहाँले भन्नुभएको, अब राजा महेन्द्र सरकारले क्याबिनेट सकिने बेलामा हामीलाई भनिभएको थियो, यिनीहरूले कालापानीमा भारतीय फौज बस्नलाई राख्नलाई अनुमति दिनको निमित्त चाहिँ चिठी लेखेको छु मलाई, अब अहिले भर्खर भारतको हार भयो सीमा युद्धमा, त्यस कारणले यसबारेमा हामी केही जवाफ नदिउँ, अब अब हुन्छ भनेर अथवा हुँदैन भनेर दिँदाखेरि पनि अप्ठ्यारो पनि हुन्छ भनेर भनौँ, चिन चिडिने भयो, हुँदैन भारत चिडिने भयो भन्ने कुरा गरेको हुनाले, अनि यो चिठी मैले तत्कालीन परराष्ट्र मन्त्री प्रदीप गेवाली र परराष्ट्र सचिव शङ्कर दास बैरागी उहाँलाई मैले ब्रिफिङ सिंहदरबारमा परराष्ट्र मन्त्रालयमा ब्रिफिङ गर्दा मैले भनेको थिएँ, यो नेहरूले महेन्द्रलाई लेखेको चिठी यहाँले पानी मुनि गएर पनि पत्ता लाउनु पर्यो, चाहे यो तत्कालीन नारायण एजीको रेड बक्समा थियो कि अहिले अब चाहिँ नेपाली सेनाको जङ्गी अड्डाको कतै छ कि, यो जहाँ छ भेट्टाउनु पर्यो ठुलो प्रमाण भनेर भनेको थिएँ। अब अनि अर्को कुरा चाहिँ यहाँ मलाई के थप्न मन लाग्यो भने प्रमाण नेपालका लागि चिनिया राजदूत मिस्टर जेड जु योङले नै भनेका छन् कि अब रिपोर्टर्स काठमाडौँमा रिपोर्टर्स क्लबमा उनले बोल्दाखेरि 2056 साल भदौ 18 गते उनले रिपोर्टर्स क्लबमा खेलिरहेका छन् भनेदेखि चाहिँ सन् 1961-62 नेपाल र चिनको बिचमा सीमाङ्कन भएको थियो, त्यो बेलामा कालापानी नेपालकै हो भन्ने परेको थियो, यद्यपि त्यस बेला पुराना नक्सा दस्तावेजलाई व्यवस्था गरेको हुनाले नेपालको सिमाना लिम्पिया धुरा पुग्न सकेन, यो भनेको छ। मैले यो कोट पनि गरेको छु अघि, पेपर चाहिँ धेरै पेपरले दिएका थिए, यस्तो प्रमाण हामीसँग छ। अनि भारतले चाहिँ प्रमाण खास देखाउन सकेको छैन, हेर्नु छ अब उसले एउटा नक्सा देखाउँछ सन् 1879 नक्सा अनुसार यो क्षेत्र जम्मै चाहिँ भारत पर्छ भनेर भनेको छ, तर नेपाली पक्षले त्यो नक्सा अध्ययन गर्दाखेरि त हेर्नुहोस् अब त्यो नक्कली नक्सा बनाइएको रहेछ, लिम्पियाजुराबाट निस्केको नदीलाई काली भनेकोलाई त्यो नामै बदलेर कुटी याङ्टी भनेर चाहिँ राखेछ हेर्नुहोस् अब, अनि अब लिपुलेखबाट निस्केको नदीलाई चाहिँ काली भनेर राखेछ यो 1879 नक्सा। अब वर्तमान भारतले नयाँ नक्सा निकाल्दाखेरि त त्यो लिपुलेखबाट
सम्पर्क विच्छेद भएको छ। हामी आज सीमा विवादको विषयमा अन्तरसंवादमा कुराकानी गरिरहेका छौं, खास गरी पछिल्लो समय चीन र भारतले लिपुलेखलाई प्रयोग गरेर व्यापार गर्ने सम्झौता सहमति गरेपछि त्यसको अहिले नेपालमा सर्वत्र विरोध समेत भइरहेको छ। संसदमा सांसदहरूले नेपालको भूमि नेपाललाई नै जानकारी नदिइकन यसरी व्यापारिक सम्झौता गरिएको भन्दै विरोध गरिरहनु भएको छ। त्यसै गरी सरकारले पनि हालै दुवै छिमेकी मुलुक चीन र भारतलाई कूटनीतिक नोट पठाउने तयारी पनि गरिरहेको छ। हामी हाम्रा अतिथिसँग पुनः जोडिने प्रयासमा रहेका छौं। सुन्दै हुनुहुन्छ?
हजुर, सुन्दैछु।
हुन्छ, हामी कुराकानीकै क्रममा पनि रहेका छौं। आजको अन्तरसंवादमा हामी सीमा विवादका सन्दर्भमा केन्द्रित भएर सीमाविद बुद्धिनारायण श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढाउँ। यहाँले तथ्य र प्रमाणको विषयमा पनि जोड्दै हुनुहुन्थ्यो। अब मैले थप प्रश्न के पनि गर्न चाहे भने, अब कुनै पनि देशको सार्वभौमिकता उक्त देशको जमीन र जनसंख्याको आकारसँग पनि मापन गर्न सकिँदैन या मिल्दैन। अब कुनै पनि एउटा लोकतान्त्रिक देशले अरू देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्नु पर्छ। अहस्तक्षेपका अन्तर्राष्ट्रिय सिद्धान्तहरू पनि रहेका छन्। तीनै सिद्धान्त र मान्यताका आधारमा अहिलेसम्म सबै सार्वभौम देशहरूले आफूलाई सक्षम र सबल रूपमा उभ्याउन पनि सफल भएका छन्। यस्ता अन्तर्राष्ट्रिय सिद्धान्त र मान्यतालाई पनि नमानियो भने त लोकतान्त्रिक देशको छविमाथि पनि प्रश्न उठ्छ होला। जे जसरी अहिले विगत लामो समयदेखि सीमा विवाद रहँदै आएको छ, यस्ता विषयमा भारतले पनि आफ्नो लोकतान्त्रिक मूल्य मान्यता सीमा विवादलाई सुल्झाउने त्यसका परिपाटीहरू त्यसका सिद्धान्त र सीमाहरूलाई पनि ख्याल गर्नु पर्थ्यो होला, के लाग्छ यहाँलाई?
हो, एकदमै हो। अब भारत पनि विश्वको ठूलो प्रजातान्त्रिक मुलुक हो, उसको विश्वमा आफ्नै छवि छ। चीन पनि अब विश्वको ठूलो आर्थिक उन्नति एकदम प्रचुर मात्रामा गरेको छ। संयुक्त राष्ट्रसङ्घको भिटो पावरमा पनि छ। हेर्नुहोस् अब विश्वमा जहाँ जुनसुकै देशमा अमेरिका बेलायत जहाँ गए पनि मेड इन चाइनाको सामान $1 $50,000 सामान पाइन्छ। संसारलाई आर्थिक दृष्टिकोणले चीनले गाँजेको छ। यी दुईटा देशको यस्तो भनौँ अब पहिचान विश्वमा पहिचान हुँदा हुँदै पनि ती दुवै देश मिलेर हाम्रो नेपालको लिपुलेख भन्ज्याङबाट व्यापार वाणिज्य अभिवृद्धि गर्ने कुरा गरे। र यसमा मलाई चाहिँ के लाग्छ भनेदेखि हाम्रो नेपालको पनि शिथिल कूटनीति भएका कारणले गर्दाखेरि हो भन्ने मेरो बुझाइरहेको छ। म किन शिथिल कूटनीति भनिरहेको छु भनेदेखि अब मैले पहिले पनि भने भारतीय सन् 2019 नोभेम्बर 2 नक्सा बनाएर चर्पक हाल्यो, वार्ता गर्न आएन, अनि नेपाल विवश भएर नेपालले नयाँ चुच्चे नक्सा निकाल्यो 2077 जेठ 7 निकाल्यो कि निकाल्दाखेरि भारतले चाहिँ नोटेड डाउन मात्रै भनेर भनियो। तर मुख्य कुरो कूटनीतिक शिथिलता कहाँनिर पर्यो भने हाम्रो त्यो नक्सा त हामीले संसदबाट बहुमतले राष्ट्रपतिबाट लालमोहर लगाएर प्रकाशित गर्यौँ अघि, तर त्यो नक्सा न त हामीले चीनलाई दिएछौँ, न त भारतलाई पठाएछौँ, न त संयुक्त राष्ट्रसङ्घलाई पठाएछौँ। हामीले त्यो बेलामा डिप्लोमेटिक चिठी लेखेर चीनलाई अब नेपालको नक्साहरू बनाउँदा नेपालसँग सम्बन्धित नक्सा भन्दा यही अनुसार गराइदिनु होला कृपया भनेर यी तिनै देशलाई तिनै ठाउँलाई पठाएको भनेदेखि चाहिँ हुन्थ्यो। संयुक्त राष्ट्रसङ्घ पनि यस्तो एउटा संस्था हो, संयुक्त राष्ट्रसङ्घ अन्तर्गत सुरक्षा परिषद छ, त्यो अन्तर्गत नक्साहरू हेर्ने जियो इन्फर्मेटिक्स डिभिजन छ, त्यहाँ नक्साहरू सङ्कलन गरेर अध्ययन गरिन्छ। त्यस्ता नक्सा यो हाम्रो नक्सा हामीले त्यहाँ पठाउन सकेको भए चुच्चे नक्सा त अन्तर्राष्ट्रियकरण हुन्थ्यो नि। यसरी कूटनीतिक शिथिलताका कारणले गर्दाखेरि हाम्रो त्यो चुच्चे नक्सालाई अन्तर्राष्ट्रियकरण गरिए अब गरिएनछ। फलस्वरूप चिनले ठिक्क 2 वर्ष अगाडि चिनको नयाँ नक्सा स्ट्यान्डर्ड म्याप अफ चाइना भनेर निकाल्यो, त्यो निकाल्दाखेरि पनि हेर्नुहोस् चुच्चे नक्सालाई प्रशय दिएन, बुच्चे नक्सा है नेपालको नक्सा बुच्चे नक्सा पारेर देखा। भनेपछि अब हामीले के गर्ने त, किनभने समस्या त आयो, कुनै पनि व्यक्तिले समस्याको कुरा गर्छ अथवा उजागर गर्छ भने समाधानको उपाय पनि चाहिँ बताउनु पर्छ। म चाहिँ के बताउनु तपाईँले अनुमति दिनुहुन्छ भने म के बताउँछु भनेदेखि अब संवादद्वारा अब समाधान गर्नुपर्छ। अन्तर्राष्ट्रिय सीमा सिद्धान्त अनुसार दुई देशको बिचमा सीमा समस्या समाधान गर्ने कुरोहरू मैले अहिले ढ्याक्क सम्झे, अङ्ग्रेजीमा सम्झे, डायलग, डिस्कसन, नेगोसिएसन, कम्प्रोमाइज, अन्डरस्ट्यान्डिङ र ट्रस्ट इच अदर। हेर्नुहोस् है, यी यो माध्यम अपनाइयो भनेदेखि चाहिँ सीमा समस्या समाधान हुन सक्छ। पहिलो वार्ता नै गर्नुपर्छ अघि, अब यहाँ त वार्ता भएकै हुने अवस्थामा न पनि भएन। यहाँ त हेर्नुहोस् अब अर्को कुरो, यदि वार्ता भयो, छलफल भयो, कम्प्रोमाइज भयो भनेदेखि चाहिँ एउटा नेगोसिएसनमा पुग्न सकिन्छ नि त। नेगोसिएसनलाई नेपालीमा के भनौँ भनेदेखि सौदा वार्ता, सौदा वार्ता भयो भनेदेखि पनि समाधान त हुनसक्छ नि त। अब जस्तो उपमाको निमित्त लिपुले कालापानी डिम्प्याजुरा क्षेत्रको 372 वर्ग किलोमिटर भूभाग हाम्रो लालपूर्जा भए तापनि हामीले भोग गर्न सकेका छैनौँ, चलन चल्ती गर्न सकेका छैनौँ भने अब त्यसलाई अब भारतले नछाड्ने नै अवस्था ल्याएको छ। हेर्नुहोस्, किनभने उसले सडक पनि बनाइसक्यो पिथौरागढबाट अब रिपुलेकसम्मको, त्यहाँबाट मानसरोवर जाने, त्यहाँबाट भनौँ अब सिगाचे लासासम्म पनि पुग्न सक्ने ताक्लाकोट भएर। त्यस कारणले हामीले भोग गर्न नसकेको कति कोसिस गर्दाखेरि पनि हुन सकेन भने अब नेगोसिएसनमा चाहिँ सौदा वार्तामा चाहिँ एउटा सिद्धान्त छ, स्वापिङ अफ ल्यान्ड, जमिन सट्टापट्टा गर्ने भने पनि एउटा प्रोभिजन छ। जस्तो भारत र बङ्गलादेशले जमिन सट्टापट्टा गरे, भारतको प्रधानमन्त्री नरेन्द्र मोदी बङ्गलादेशमा जाँदाखेरि त्यहाँ सम्झौता भएर भारतले 111 इन्क्लेभको जमिन बङ्गलादेशलाई दियो, बङ्गलादेशले भारतलाई 51 इन्क्लेभको जमिन दिएर यसरी सट्टा पट्टा गरियो र यसलाई बङ्गलादेशी मोडेल पनि भनिन्छ।
हुन्छ, हाम्रो कार्यक्रमको समय पनि सकिएको छ। सीमा विवादका विषयमा हामी छिटै नै पुनः अर्को संवाद पनि गर्नेछौ। हुन्छ, यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
सम्झनुभयो, त्यसको निमित्त तपाईँलाई पनि धन्यवाद दिन्छु।
आजको अन्तर संवादमा हामीले सीमा विवादका सन्दर्भमा केन्द्रित भएर सीमाविद बुद्धिनारायण श्रेष्ठसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।